الحمد لله رب العالمين والعاقبة للمتقين والصلاة والسلام على سيد المرسلين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وذروا ظاهر الإثم وباطنه إن الذين يكسبون الإثم سيجزون بما كانوا يقترفون صدق الله العظيم. بزرگان محترم، برادران عزیز، گزشتہ جمعہ گناہ صغیرہ اور کبیرہ سے متعلق کچھ باتیں بیان کی گئیں. اسی سلسلے سے متعلق کچھ اور باتیں ہیں. جیسا کہ کہا گیا، حضرت عبداللہ ابن عباس رضی اللہ عنہ فرماتے ہیں، گناہ کبیرہ وہ گناہ ہیں جن پر جہنم کی یا عذاب یا لعنت وغیرہ کی وعید آئی ہوئی ہے، یا وہ گناہ ہیں جن پر سزائیں نافذ کی گئی ہیں. یہ گناہ کبیرہ ہیں، اور ان کے علاوہ جو گناہ ہیں وہ صغیرہ ہیں. لیکن بسا اوقات کبیرہ گناہ صغیرہ ہوتا ہے بلکہ معاف ہو جاتا ہے، اور صغیرہ گناہ کبیرہ ہو جاتا ہے، اور کبھی کبیرہ گناہ اکبر الکبائر یعنی بہت ہی بڑا گناہ ہو جاتا ہے. تو اس سلسلے میں ایک بات تو یہ ہے کہ جب آدمی سچی توبہ کرے اور کامل استغفار کرے تو کبیرہ گناہ معاف ہو جاتا ہے اور وہ گناہ رہتا نہیں. اور گناہ تو صغیرہ ہے لیکن لاپرواہی ہو اور بار بار کیا کرے تو وہی صغیرہ اب کبیرہ ہو جاتا ہے. اور بعض گناہ وہ ہیں جو اکبر الکبائر، جیسے اللہ کے ساتھ شریک ٹھہرانا اور کفر کرنا، منافق ہونا اور جھوٹی گواہی دینا. اور گناہ کبیرہ کو ہلکا سمجھ کر کرنا، یہ وہ گناہ ہیں جو اکبر الکبائر بہت ہی بڑے گناہ شمار ہوتے ہیں. پہلی بات یہ ہے، جتنے صغیرہ گناہ ہیں عموماً وہ نیک اعمال سے معاف ہو جاتے ہیں، نیک اعمال سے خود بخود وہ معاف ہوتے ہیں، اللہ تعالیٰ معاف کرتے رہتے ہیں. اور کبیرہ گناہوں کے لیے توبہ کرنا ضروری ہے. صغیرہ گناہ کون سے ہیں جو خود بخود معاف ہوتے ہیں؟ تو ان کی لمبی فہرست ہے. قرآن و حدیث میں بڑی تفصیل سے اللہ کی طرف سے ایسے گناہوں کی معافی کا اعلان ہے. مثلا نماز کے بارے میں حدیث پاک ہے، حضرت ابو ہریرہ رضی اللہ عنہ کی روایت ہے، حضور پاک صلی اللہ علیہ وسلم فرماتے ہیں، الصلوات الخمس والجمعۃ الى الجمعۃ ورمضان الى رمضان کفارۃ لما بینہن اذا اجتنبت الکبائر۔ فرمایا، پانچ وقت کی نمازیں اور جمعہ سے اگلے جمعہ تک اور رمضان سے آئندہ رمضان تک جتنے صغیرہ گناہ ہیں وہ معاف ہو جاتے ہیں، جبکہ آدمی کبیرہ گناہوں سے بچے۔ الصلوات الخمس یعنی فجر کی نماز پڑھی، پھر ظہر کی نماز اس نے باجماعت ادا کی، تو ان دو نمازوں کے درمیان جو صغیرہ گناہ ہوئے ہیں وہ ان نمازوں کی برکت سے معاف ہو جاتے ہیں۔ ایسے ہی ظہر اور عصر کے درمیان، ایسے ہی عصر اور مغرب کے درمیان، مغرب اور عشاء کے درمیان، عشاء اور فجر کے درمیان اگر وہ پنج وقتہ نمازیں ادا کرتا رہے کامل طریقے سے، تو ایک نماز سے دوسرے نماز کے درمیان جو گناہ ہوتے ہیں وہ دوسری نماز کے برکت سے معاف ہو جاتے ہیں، لیکن یہاں مراد صغیرہ گناہ ہے۔ اور آگے فرمایا، وَالْجُمْعَةُ إِلَى الْجُمْعَةِ، آج جمعہ ہے، آئندہ جمعہ تک اس ہفتہ میں ہفتہ بھر جتنے صغیرہ گناہ ہوا کریں گے آئندہ ہفتہ نماز جمعہ کی برکت سے یہ گناہ سب معاف ہو جاتے ہیں، اللہ تعالیٰ ان کو معاف کر دیتے ہیں۔ تو دن کا حساب ہوا، ہفتہ کا حساب ہوا۔ آگے فرماتے ہیں، ورمضان الى رمضان، کہ اس رمضان سے آئندہ رمضان تک سال بھر جتنے صغیرہ گناہ ہوا کرتے ہیں وہ آئندہ رمضان کی برکت سے اللہ تعالیٰ خود بخود ہی معاف کر دیتے ہیں۔ لیکن ایک شرط رکھی گئی، اذا اجتنبت الکبائر، جبکہ آدمی کبیرہ گناہوں سے بچے۔ کبیرہ گناہوں سے بچنے کا اہتمام کرتا ہے، اللہ تعالیٰ صغیرہ گناہوں کو خود ہی معاف کر دیتے ہیں۔ ایک حدیث میں ہے، وَأَتْبِعِ السَّيِّئَةَ بِالْحَسَنَةِ تَمْحُهَا، کہ اگر کوئی برائی ہو جائے تو پھر اس کے بعد فوری نیکی کرو، وہ نیکی اس برائی کو مٹا دے گی، بشرطے کہ وہ صغیرہ گناہ ہو، صغیرہ برائی ہو، تو بعد والی نیکی اسے مٹا دے گی۔ اللہ تبارک و تعالیٰ نے ایک ایسا پاکیزہ نظام رکھا ہے کہ ایک کے بعد دوسری عبادت کے درمیان جو گناہ ہوتے ہیں اللہ ان کو معاف کر دیتے ہیں، جیسا کہ آیت کریمہ پڑھی گئی تھی، ان تجتنبوا کبائر ما تنہون عنہ نکفر عنکم سیئاتکم وندخلکم مدخلا کریما، اگر تم کبیرہ گناہوں سے بچو گے تو صغیرہ گناہوں کو، سیئات کو ہم خود ہی معاف کر دیں گے اور تم کو عزت کی جگہ یعنی جنت میں داخل کریں گے۔ اسی طرح سے حدیث پاک میں ہے، بخاری اور مسلم کی روایت ہے، ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں، اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا، من صام رمضان ایمانا و احتسابا غفر له ما تقدم من ذنبه، جو ایمان اور احتساب کے ساتھ، ایمان اور احتساب کا معنی ہے کہ ثواب کی امید بلکہ یقین کے ساتھ روزہ رکھے کہ اللہ مجھے اجر دیں گے اور ضرور دیں گے، تو جو شخص ثواب کی امید اور یقین کے ساتھ رمضان کے روزے رکھے تو اس کے پچھلے گناہ جو ہو چکے ہیں وہ معاف ہو جاتے ہیں. یہاں بھی صغیرہ گناہ مراد ہے. فرمایا وَمَنْ قَامَ رَمَضَانَ ایمَانًا وَاِحْتِسَابًا غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ. اور جو رمضان میں قیام کرے, رمضان کی راتوں میں نوافل کا اہتمام کرے, تو اللہ اس کی برکت سے اس کے صغیرہ گناہوں کو معاف کر دیتے ہیں. آگے فرمایا وَمَنْ قَامَ لَيْلَةَ الْقَدْرِ غُفِرَ لَهُ مَا تَقَدَّمَ مِنْ ذَنْبِهِ. کہ طاق راتوں میں جو لیلت القدر کو تلاش کرے اور ان راتوں میں عبادت کرے تو اس کے صغیرہ گناہ معاف کر دیے جاتے ہیں. اسی طرح سے حدیث میں ہے جو عاشورہ کا روزہ رکھے اللہ اس کے سال بھر کے گناہ معاف کر دیتے ہیں. یہ بھی حدیث میں آتا ہے جو نوی ذی الحجہ کو عرفہ کا روزہ رکھے اللہ تعالیٰ اس کے ایک سال کے گناہ کو, اور ایک حدیث میں ہے کہ دو سال کے گناہوں کو معاف کر دیتے ہیں. مطلب یہ ہے کہ جو شخص ان اعمال کو پابندی سے کرتا ہے تو اللہ تبارک و تعالی صغیرہ گناہوں کو معاف کر دیتے ہیں, جیسا کہ اللہ کا وعدہ ہے. اور ایسی بے شمار حدیثیں ہیں گناہوں کے معاف ہونے سے متعلق. یہ تو صغیرہ گناہ سے متعلق ہے, لیکن کبیرہ گناہوں کی معافی اللہ نے شرط کے ساتھ رکھی ہے کہ توبہ کی جائے. اور توبہ کسے کہتے ہیں, توبہ کیوں کرنی چاہیے, توبہ کیا کرنا ضروری ہے, تو اس سلسلے میں معلوم ہونا چاہیے کہ تواب اللہ کی صفت ہے. التواب, اسی لیے عبد التواب نام رکھا جاتا ہے. تواب کا معنی جتنے لوگ توبہ کریں گے اور قیامت تک کرتے رہیں گے اللہ توبہ قبول کرنے والے ہیں. اور جو جس قدر گڑ گڑا کر توبہ کرے گا, بار بار توبہ کرے گا, اللہ کی یہ صفت ظاہر ہوتی رہے گی, اللہ تعالی خوش ہو جائیں گے. اس لیے کہ اللہ کی صفت کا ظہور ہے. تو آدمی سے جب بھی گناہ ہو جائے وہ سچی توبہ کرے, اور اگر مان لے کہ کسی سے کوئی گناہ نہیں ہو رہا ہے اس کے ذمے بھی توبہ کرنا ضروری ہے. توبہ کے لیے گناہ ہونا ضروری نہیں. جیسے قرآن کریم کی آیت ہے, حضور پاک صلی اللہ علیہ وسلم جب آپ نے نبوت اور رسالت کا حق ادا کر دیا اور آپ کے ذمے جو فریضہ تھا تبلیغ کا اس کو آپ نے ادا کر دیا, تو اللہ کی طرف سے آیت نازل ہوتی ہے فَسَبِّحْ بِحَمْدِ رَبِّكَ وَاسْتَغْفِرْ إِنَّهُ كَانَ تَوَّابًا. اے پیغمبر, اپنے پروردگار کی تسبیح پڑھیے, تحمید یعنی سبحان اللہ الحمدللہ, اور استغفار کیجئے, بے شک اللہ تواب ہے, بہت توبہ قبول کرنے والا ہے. فسبح بحمد ربک واستغفر. اس کے بعد اللہ کے نبی علیہ الصلوۃ والسلام معمول بنا لیے تھے سبحانک اللہم و بحمدک و استغفرک, سبحانک اللہم و بحمدک و استغفرک, کہ اس میں تسبیح سبحان اللہ ہے, و بحمدک الحمدللہ ہے, و استغفرک و استغفرک استغفار ہے. آپ نے اپنی زندگی کا اس کو معمول بنا لیا تھا, جبکہ آپ علیہ الصلوۃ والسلام فریضہ تبلیغ سے فارغ ہوئے ہیں اور آپ نے اپنی ذمہ داری ادا کی ہے, اللہ کی طرف سے حکم دیا جا رہا ہے آپ استغفار کریں. لہذا جہاں بعض لوگ کے کہہ دیتے ہیں کہ ہم توبہ کیوں کریں, ہم نے کوئی گناہ نہیں کیا, نعوذ باللہ من ذالک, वैसे ये दावा ही गलत है। इंसान हो और इंसानी तकाजे से गुनाह ना हो, ये दावा ही बहुत खराब दावा है। एक तो ऐसा हो नहीं सकता। अगर मान ले कोई ऐसा है पाकीजा जिंदगी गुजार रहा है, तो तौबा करना नबियों की सिफत है, अंबिया कराम अलैहिमुस्सलाम की शान है, उनका खास तरीका रहा है, लिहाजा तौबा की जाए तो अल्लाह तबारक व ताला की सिफत ज्यादा से ज्यादा जाहिर होती है, अल्लाह खुश होते हैं। तो कबीरा गुनाह उस वक्त माफ होते हैं जब कामिल तौबा की जाए। तौबा कैसे कामिल होगी, किस तरीके से तौबा पूरी होगी? हम तौबा के अल्फाज दोहरा लेते हैं और तौबा का असर हमारे दिल के साथ बिल्कुल नहीं होता है, इसलिए कोई असर नहीं होता। वरना जो तौबा करने वाले गुजरे हैं, उनकी एक एक तौबा ऐसी रही है अल्लाहु अकबर के उनकी जिंदगी बन गई, उनकी जिंदगी सवर गई, और तौबा की बरकत से वो सीधे जन्नती हो गए। ऐसी तौबा वो किया करते थे। हम तौबा के अल्फाज दोहराते हैं लेकिन उसका कोई असर नहीं होता। जबकि अल्लाह फरमाते हैं, या अय्युहल्लज़ीन आमनू तूबू इलल्लाहि तौबतन नसूहा, ऐ ईमान वालो अल्लाह के आगे तौबा करो, अल्लाह के सामने तौबा करो और तौबा नसूहा करो, खालिस और सच्ची तौबा करो। तौबा नसूहा, तौबा नसूहा क्या है? मुफस्सिरीन फरमाते हैं जिसमें तीन बातें हों तो तौबा नसूहा कहलाती है। एक तो अभी जिस गुनाह को करने की वजह से वो गुनहगार हुआ और उसकी वजह से तौबा कर रहा है, उसको फौरन छोड़ दे, गुनाह छोड़ दे, तो छोड़ना लाजिम है। तो ये पहली सिफत है, पहली बात है। और उसके दिल में नदामत और शर्मिंदगी हो कि जो गुनाह हो गया उस पर वो नादिम है, शर्मिंदा है, अल्लाह के हुजूर रो रहा है, गिड़गिड़ा रहा है, तो एक तो फौरी छोड़ दे और नादिम और शर्मिंदा हो जाए और आइंदा ना करने का पुख्ता इरादा करे, अल्लाह के हुजूर अज़्म करे और पुख्ता इरादा करे और अहद करे, आइंदा नहीं करूंगा। और अगर हुकूकुल इबाद हैं तो एक मजीद बात होगी, एक शर्त होगी कि जिसका हक उसने मारा है उसको उसका हक दे दे, और अगर उसको नुकसान पहुंचाया है जुबान के जरिए तो माफ कराए, या माली हुकूक के जरिए उसका हक उसको वापस करे या उससे माफ कराए। तो ये बातें होती हैं तो तौबा नसूहा है। सिर्फ तौबा करने के लिए नहीं कहा गया बल्कि तौबा नसूहा कहा गया कि सच्ची तौबा करो। सच्ची तौबा का फायदा क्या होगा? आगे अल्लाह ताला फरमाते हैं, या अय्युहल्लज़ीना आमनु तूबू इलल्लाहि तौबतन नसूहा असा रब्बुकुम मन युकफ्फिर अनकुम सय्यातिकुम वयुदखिलकुम जन्नातिन तजरी मिन तहतिहल अनहार। बहुत उम्मीद है अल्लाह तुम्हारी सय्यात को बख्श देंगे। सच्ची तौबा की एक और बरकत है कि आदमी कबीरा गुनाहों से जहां सच्ची तौबा करता है तो खुद ब खुद सगीरा गुनाह माफ हो जाते हैं। ये भी अल्लाह कह रहे हैं, असा रब्बुकुम मन युकफ्फिर अनकुम सय्यातिकुम, तुम्हारी सय्यात को अल्लाह माफ कर देंगे, मिटा देंगे। और तौबा की बरकत से कबीरा गुनाह तो माफ जरूर होंगे लेकिन जितने सगीरा हुए थे अल्लाह उनको भी माफ कर देंगे, और ऐसे बागात में दाखिल करेंगे जन्नतों में जिनके नीचे नहरें बहती हुई होंगी। लिहाजा तौबा नसूहा की जरूरत है। आज हम अल्फाज दोहरा लेते हैं और जुबानी तौबा करते हैं, और जुबानी तौबा जब करते हैं तो हमारा दिल हमारे अल्फाज के साथ नहीं रहता है, दिल कहीं और रहता है, अल्फाज दोहरा लेते हैं, इसलिए उसका मुतलक असर नहीं होता। मुस्लिम शरीफ में एक हदीस पाक है, उसमें एक सहाबी की तौबा और एक सहाबिया की तौबा नकल की गई है। मुस्लिम में हदीस हजरत बुरैदा रजी अल्लाह रावी हैं, वो कहते हैं हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की मजलिस थी, हजरत माईज इब्ने मालिक असलमी रजी अल्लाह आए। माईज इब्ने मालिक असलमी कबीले अज़द के थे, वो आए और कहा तहिरनी या रसूल अल्लाह, ऐ अल्लाह के रसूल मुझे पाक करा दीजिए, मुझे पाक करा दीजिए। हदीस में आता है आप अलैहिस्सलाम ने चेहरा फेर लिया, फिर वो दूसरी तरफ आए और कहने लगे तहिरनी, मुझे पाक कर दीजिए। आप अलैहिस्सलाम ने उनको वापस कर दिया, वो चले गए। फिर दूसरे दिन आप अलैहिस्सलाम की मजलिस थी, फिर आते हैं, आकर कहते हैं तहिरनी या रसूल अल्लाह, ऐ अल्लाह के रसूल मुझे पाक कर दीजिए, पाक करा दीजिए। आप अलैहिस्सलाम चेहरा फेरते हैं, दूसरी बार दरख्वास्त करते हैं, अल्लाह के नबी उनको वापस कर देते हैं। अब उनके घर वालों से मालूम कराते हैं कि बताओ उनके दिमाग में कोई खराबी है, उनकी अक्ल में कोई फुतूर है। तो घर वाले कहते हैं नहीं, वो अल्हम्दुलिल्लाह अच्छे समझदार आदमी हैं, हम यही जानते हैं, उनकी अक्ल में कोई खराबी नहीं। आप अलैहिस्सलाम खामोश होते हैं। तीसरे दिन आते हैं, फिर कहते हैं ताहिरनी या रसूल अल्लाह, अल्लाह के नबी फिर वापस कर देते हैं। फिर उनके घर वालों से मालूम करते हैं बताओ उनके दिमाग में कोई खराबी है, अक्ल में कोई फुतूर है। घर वाले कहते हैं हम तो बस यही जानते हैं, वो निहायत समझदार आदमी हैं और अच्छे आदमी हैं। अल्लाह के नबी खामोश होते हैं। चौथे दिन फिर आते हैं, फिर आकर कहते हैं ताहिरनी या रसूल अल्लाह, मुझे पाक कर दीजिए। अल्लाह के नबी पूछते हैं किस चीज से पाक करूं, तुमने क्या गुनाह किया? वो कहते हैं मुझसे जिना हो गया, बदकारी हो गई, मैं माफी मांगता हूं, मुझे जो इस्लाम में सजा है वो सजा नाफिस करके मुझे पाक कर दीजिए। कैसा खौफ खुदा था, ये तौबा होती है। अल्लाह के नबी अलैहिस्सलाम के सामने जब एक दिन नहीं चार दिन तक उन्होंने खुद ही इकरार किया, बार बार इकरार किया, उनकी अक्ल में कोई खराबी नहीं थी, दिमाग भी उनका अच्छा था, समझदार आदमी थे। आपने फरमाया इनको जमीन में आधा हिस्सा दफन कर दो, फिर हुक्म दिया कि इनको संसार कर दो, संसार कर दिया गया। अल्लाह के नबी अलैहिस्सलाम ने फरमाया, एक और रिवायत में ये बात आई हुई है कि माईज ने वो तौबा की कि अगर पूरे मदीने वालों पर तकसीम कर दी जाती तो सबकी मगफिरत हो जाती, ऐसी तौबा उन्होंने की। फिर उसके बाद इमराते गामिदिया, कबीले गामिदिया की एक औरत आती है, आकर कहती है ताहिरनी या रसूल अल्लाह, ए रसूलुल्लाह मुझे पाक कर दीजिए। अल्लाह के नबी अलैहिस्सलाम चेहरा फेर लेते हैं, कहते हैं चले जाओ। वो कहती हैं, रिवायत में आता है कुछ दूर जाकर वापस आती हैं और कहती हैं क्या आप मुझे उसी तरह से वापस कर रहे हैं जैसे माईज को आपने वापस किया था, फिर भी आप वापस कर देते हैं। दूसरे दिन आती है, आकर कहती है ताहिरनी या रसूल अल्लाह। आप अलैहिस्सलाम सर झुकाकर बैठते हैं और साथ ही कहती है या रसूल अल्लाह मैं हामिला भी हूं, हमल से हूं। अल्लाह के नबी अलैहिस्सलाम फरमाते फिर तो तुम चले जाओ, जब विलादत हो जाए, बच्चा हो जाए तब आना, तकरीबन एक साल का मौका है। आप उनको भेज देते हैं, एक साल के बाद एक कपड़े में बच्चे को लिपेट कर ले आती हैं और कहती है या रसूल अल्लाह विलादत हो गई, अब मुझे पाक कर दीजिए। अल्लाह के नबी अलैहिस्सलाम फरमाते नहीं, जब बच्चा खाना और गिजा खाने के काबिल हो जाए तब आना। और ये मुद्दत 2 साल की मुद्दत होती है कि जब बच्चा कुछ खाने के काबिल हो जाए तब आना। अब तुम्हारी जिम्मेदारी है दूध पिलाने की, लिहाजा लेकर चली जाती है। जब बच्चा गिजा खाने के काबिल हो जाता है, अल्लाह के नबी के पास आती हैं, हाथ में उनके बच्चा है और बच्चे के हाथ में रोटी का टुकड़ा है, लाकर कहती है या रसूल अल्लाह लीजिए, अब ये बच्चा बड़ा हो गया और रोटी खाने के काबिल हो गया, आप खुद देख लें। अब अल्लाह के नबी अलैहिस्सलाम के सामने हुज्जत पूरी हो चुकी होती है। आप कहते हैं एक मुसलमान से, इस बच्चे को अपने हाथ में ले लो, और सीना तक उनको दफन करते हैं और फिर संसार कर देते हैं। और आप कहते हैं खालिद इब्ने वलीद रजी अल्लाहु अन्हु से, इस औरत ने ऐसी तौबा की कि बड़े से बड़ा जालिम की अगर ऐसी तौबा होती अल्लाह उसकी मग़फ़िरत कर देते, साहिब मक्स की मग़फ़िरत हो जाती। और एक रिवायत में ये भी आया हुआ है कि अगर पूरे अरब वाले उसकी तौबा करते तो सबकी तौबा कबूल हो जाती। तौबा ऐसी होती है कि आदमी बेचैन हो जाए। उलमा इकराम लिखते हैं आपने माइस को वापस किया और उनसे ज्यादा गामिदिया वाली औरत को वापस किया तो तकरीबन 2-2.5 साल की मुद्दत रही हो उसके अंदर रही है। क्या उसके सामने उसका बच्चा नहीं था? क्या उसके सामने उसका घर बार नहीं था? क्या उसके सामने उसकी दुनिया नहीं थी? सारी चीजें थी, लेकिन सबसे बड़ी चीज जो उस पर गालिब थी वो अल्लाह का खौफ और अल्लाह की खशियत थी कि इतने दिनों में उसके अज़्म में और उसके इरादे में राई के बराबर फर्क नहीं आया। और वो अल्लाह के नबी अलैहिस्सलाम के सामने बार बार आती है और दरख्वास्त पर दरख्वास्त करती है कि मुझे पाक कर दीजिए। तौबा ऐसी होती है, और ऐसी ही तौबा के लिए अल्लाह तबारक व तआला हुक्म दे रहे हैं, या अय्युहल्लज़ीना आमनु तूबू इलल्लाहि तौबतन नसूहा। आज हम तौबा करते हैं लेकिन वो शर्तें नहीं होती, जो बात होनी चाहिए वो बात नहीं होती। एक तो गुनाह छोड़ते नहीं, गुनाह छोड़े बगैर तौबा कबूल बिल्कुल नहीं होगी। पहली शर्त यह है कि उसको छोड़ दें और नादिमो शर्मिंदा हो जाए और आइंदा ना करने का पुख्ता इरादा करें, अज़्म मुसम्मम करें, जैसे हजरत सईदुना आदम और हजरत सईदुना हव्वा अलैहिमुस्सलाम ने तौबा की। एक गलती हो गई, भूल चूक से एक गलती हो गई और जन्नत में हो गई, शैतानी असर से हो गई, लेकिन ऐसी तौबा की, ऐसी तौबा की। अल्लाह ने उनके अल्फाज नकल किए हैं, उन दोनों ने तौबा की। काला रब्बना ज़लमना अनफुसना व इल्लम तग़फिर लना व तरहमना लनकूनन मिनल खासिरीन, के परवरदिगार यकीनन हमने अपने ऊपर जुल्म किया है, अगर आप हमारी मग़फ़िरत नहीं करेंगे और हम पर रहम नहीं करेंगे हम नुकसान उठाने वाले लोगों में से हो जाएंगे। लिहाजा हजरात अंबियाए कराम अलैहिमुस्सलाम की ये सिफत है, ये शान है, उनका ये तौर तरीका रहा है सच्ची तौबा करना। तो सगीरा गुनाह से मुतालिक बात आई कि उमूमन अल्लाह नेकियों की बरकत से खुद ही माफ कर देते हैं, लेकिन जो सगीरा गुनाह लापरवाही के साथ किया जाए और बार बार किया जाए वही सगीरा कबीरा बनता है। और अगर कबीरा गुनाह से सच्ची तौबा ना हो वही कबीरा अकबरुल कबाइर हो जाएगा और बड़े से बड़ा गुनाह हो जाएगा। मैंने आयत करीमा पढ़ी है, अल्लाह फरमाते हैं वज़रू ज़ाहिरल इस्मी व बातिना, और तुम छोड़ दो जाहिरी और बातिनी दोनों गुनाहों को। जाहिरी और बातिनी कौन गुनाह है? वज़रू ज़ाहिरल इस्मी व बातिना। उलमा इकराम लिखते हैं ظاہری گناہ وہ ہیں جو اعضاء سے ظاہر ہوتے ہیں، ہاتھ پیر وغیرہ سے، اور لوگ ان سے واقف ہوتے ہیں، یہ ظاہری گناہ ہے. اور باطنی گناہ وہ ہیں جو دل سے صادر ہوتے ہیں اور لوگ عموماً واقف نہیں ہوتے. ظاہری گناہوں میں جیسے جھوٹ بولنا ہے، غیبت کرنا ہے، چوری کرنا ہے، سود لینا ہے، رشوت لینا ہے وغیرہ، یہ سب گناہ ظاہری گناہ ہے. باطنی گناہ جیسے دل میں حسد ہو، کینہ ہو، بغض ہو، کسی کی حقارت ہو دل میں، دل میں تکبر ہو، تواضع نہ ہو، اس طرح کے جتنے گناہ ہیں وہ باطنی گناہ کہلاتے ہیں. اور اللہ فرما رہے ہیں کہ دونوں گناہوں کو چھوڑ دو. معلوم چھوڑنا یہ توبہ کی پہلی شرط ہے. وَذَرُوا ظَاهِرَ الْإِثْمِ، چھوڑنے کے بعد ہی آگے توبہ کی دو شرطیں اور آئیں گی. آدمی ان کو چھوڑے بغیر توبہ کرنا چاہے تو یہ فضول بات ہوگی، فضول کام ہوگا. توبہ سے تعلق کیا؟ توبہ کے ساتھ ایک مذاق ہوگا. اس لیے چھوڑنا ضروری ہے. وذروا ظاہر الاثم و باطنا. مفسرین فرماتے ہیں معلوم ہوا کہ ظاہر کی اصلاح بھی ضروری ہے اور باطن کی اصلاح بھی ضروری ہے. کہ ظاہر بھی اچھا رہے یہ بھی ضروری. بعض لوگ کہتے ہیں ظاہر جیسا بھی رہے، دل اچھا رہے تو بس ہے. لیکن قرآن کہتا ہے ظاہری گناہوں کو چھوڑو، وہ باطنا، اور باطنی گناہوں کو چھوڑ دو. معلوم ہوا کہ ظاہری حالات کی اصلاح ضروری اور باطنی اصلاح بھی ضروری. اور یہ کہہ دینا کہ ظاہر ٹھیک رہے تو بس، باطن وغیرہ کچھ نہیں. تو کچھ لوگ یہ کہتے ہیں، کچھ لوگ یہ کہتے ہیں، اور بہت سے لوگ کہتے ہیں کہ کوئی پردہ نہیں ہے. نام نہاد جو صوفی لوگ ہوتے ہیں وہ یہ کہتے ہیں کہ بس ظاہری اعتبار سے کوئی چیز نہیں ہے، دل میں اس گناہ سے نفرت ہونی چاہیے. لیکن اللہ کی قسم ہے اگر ظاہر ہمارا ساتھ نہ دے تو باطن بھی ساتھ نہیں دے گا. دونوں باتیں ضروری ہیں. اور خود اللہ فرما رہے ہیں کہ ظاہری اصلاح بھی کرو اور باطنی اصلاح بھی کرو. ظاہر بھی اچھا رہے اور باطن بھی اچھا رہے، یہی اسلام چاہتا ہے. آگے کہتے ہیں ان الذین یکسبون الاثم، یقیناً جو لوگ گناہوں کا ارتکاب کرتے ہیں، سیجزون بما کانوا یقترفون، انہیں جلد ہی ان کے گناہوں کی سزا دی جائے گی. جلد ہی سزا دی جائے گی، اللہ ان کو سزا دیں گے. اور بہت بڑی سزا یہ ہے کہ آدمی بے توفیق ہو جائے، کہ توفیق نہ ہو، اللہ کی طرف سے توفیق چھین لی جائے، یہ بہت بڑی سزا مانی گئی ہے. اللہ حفاظت فرمائے. لہذا ضروری ہے ہر طرح کے گناہ سے اپنے آپ کو بچائیں. اور کفر و شرک اور نفاق کے بعد ایک بہت بڑا گناہ ہے، وہ ہے بدعات کا گناہ. ہر بدعت کبیرہ گناہ ہے، اور عام جتنے کبیرہ گناہ ہیں ان سب سے بڑا گناہ بدعت کا گناہ ہے. ان سے بچنا ضروری ہے، اس لیے کہ آدمی عام گناہوں کو گناہ سمجھ کر کرتا ہے اور ڈرتا ہے، لیکن بدعات کو دین سمجھ کر کرتا ہے. اور جب دین سمجھ کر کرے گا، توبہ کی توفیق کیسے نصیب ہوگی اور توبہ کی اسے کہاں سے توفیق ہوگی؟ اس لیے ہر کام سنت کے موافق ہو، بدعات سے اجتناب اور حفاظت ہو، اس کی کوشش کرے. اللہ ہمیں توفیق عطا